या अली मदद, जैसा कि एक मोमिन अपनी ज़िंदगी में, अपनी रोज़मर्रा की ज़िंदगी में अपनी मुख्तलिफ हालात से गुज़रता है और उसका अगर तज़िया करता है तो उसको बहुत सारे अलग अलग रुख नज़र आते हैं। मिसाल के तौर पर कभी हमारे जहन में बहुत ज़्यादा उम्मीदें होती हैं, हम दिन भर खुश रहते हैं, हमारे हर काम में एक सुकून सा पैदा हो जाता है, हमारा हर काम हम खुद पसंद करने लगते हैं, लेकिन बसा औकात इसके बिल्कुल मुतजाद सूरत हाल पैदा हो जाती है कि हम मायूस रहने लगते हैं, डिप्रेस हो जाते हैं, किसी नहीं लगता, दुनिया में भी छोटी छोटी बातों पर मिजाज खराब हो जाता है, जिसको हम मूड ऑफ हो जाना कहते हैं, गुस्सा ज्यादा आने लगता है, चिड़चिड़ापन पैदा हो जाता है, जबान तेज हो जाती है, न चाहते हुए भी हम कुछ ऐसे अल्फाज इस्तेमाल कर बैठते हैं जिस पर हम खुद बाद में पशेमान हो जाते हैं। ये साइंसी तरक्की का ज़माना है जहाँ पर दूसरे लोग इंसान के ज़मीर और इंसान के जहन में पैदा होने वाले इन ख्यालात, इन एहसासात, इन वसवसों पर तहकीक कर रहे हैं, तज़िया कर रहे हैं। वहाँ जिसको एक इमाम की रहमत नज़र हासिल हो, जिसको एक इमाम की हिदायत हासिल हो, उसमें कैसे इंसान की इस अंदरूनी हालत का तज़िया और उसके बारे में किसी किस्म का इलाज, जब आज दुनिया के लोग इस बारे में तहकीक कर रहे हैं इसकी मुख्तलिफ, तो मोमिन की नज़र दीन हक की तालीमात की तरफ उठती है कि क्या दीन और मत का कोई एक्सप्लेनेशन है, इसके बारे में किसी किस्म की कोई दवा तजवीज़ की गई है। तो मोमिन किराम, सबसे अहम एक हदीस हमारे सामने आती है कि हुजूर अकरम सल्लल्लाहु अलैहि व आलिहि वसल्लम ने फरमाया कि हर इंसान के दो साथी हुआ करते हैं, हर साथ साथ उसके दो साथी हुआ करते हैं, एक फरिश्ता और एक शैतान। तौजीह के तौर पर यह समझाया गया है कि ये दो साथी इंसान के गोया दिल के कान के साथ साथ बैठे हुए होते हैं, फरिश्ता भी दिल के कान के साथ बैठा हुआ है और शैतान भी दिल के कान के साथ बैठा हुआ है। इंसान के दिल के अंदर जैसी हालत होती है उसके मुताबिक एक दावतनामा पैदा होता है के लिए या फरिश्ते के लिए। अगर दिल में अच्छी सोच है, अच्छी उम्मीद है, रोशनी है, खुशी है, तो फरिश्ता आगे बढ़ता है क्योंकि ये हॉल उसके लिए कंड्यूसिव है, ये एटमोसफियर उसके लिए पसंदी, वो दिल के अंदर दाखिल हो जाता है। अगर एक उम्मीद है तो उस उम्मीद को बढ़ाकर, उसको जरब देकर बेशुमार उम्मीदों में तब्दील कर देता है। अगर छोटी सी है तो उस खुशी को तकसीम, उस खुशी को मजीद बढ़ा देता है, बात है तो उन अच्छी बातों की तादाद में इजाफा करता है। गरज ये कि वो दिल में अच्छी फिजा कायम रखने में मदद करता है। दुनिया का कोई भी मामला हो, अगर मोमिन को थोड़ी सी ठेस पहुंचे तो फरिश्ता सरगोश नहीं, साबित कदम रहकर तुम इसका मुकाबला कर सकते हो। अगर गुस्सा आने वाला हो तो फरिश्ता उसको काम डाउन करता है, ठंडा करता है, बचा लेता लेता है, फितनों से उस मोमिन को दूर रखता है। लेकिन अगर दिल के खाने में शैतान की दावत का सामान पैदा हो जाए, मोमिन थोड़ा सा मायूस हो जाए, थोड़ी सी बददिली, बदमजगी या जिक्र को आने के लिए गोया एक दावत होती है। ये दावत इंसान शऊरी तौर पर नहीं देता, उसको एक लिहाज से अंदाजा नहीं होता, लेकिन अपने जमीर का ये तज़िया जान लेगा। जब मोमिन अपने जमीर की इन दो हालतों को अच्छी तरह से पहचान लेगा तो उसके बाद उसको मालूम होने लगेगा कि इसके दिल की इस हालत का जिम्मेदार दरअसल वो खुद है। जब दिल में तारीकी और मायूसी होगी तो शैतान आगे बढ़ेगा, अगर एक मायूसी की बात है तो हजार मायूसी की और बातें करेगा, किसी एक दोस्त से शिकायत है, किसी एक इंसान से कोई ठेस पहुंची है तो उसकी पिछली बातें याद दिलाएगा, जिससे नफरतें ज्यादा बढ़ेंगी, जिससे दिल में तारीकी ज्यादा पैदा होगी, जिससे गुस्सा, चिड़चिड़ाहट, वसवसे और शकूक पैदा होंगे। तो इस लिहाज से फरिश्ते को दावत देने से फरिश्ता दिल में उम्मीद, शैतान को दावत देने से सुर करता है। बाज़ों का तो ये होता है कि हम सोच रहे होते हैं तो कोई बात हमारे जहन में होती है, लेकिन बाज़ों का हम कुछ भी नहीं सोच रहे होते हैं लेकिन उस वक्त भी हमारे जहन आती है, ये या तो फरिश्ते की सरगोशी होती है या शैतान की सरगोशी होती है। हमें शऊरी तौर पर चूंकि इल्म नहीं होता कि ये या ये फरिश्ते ने कहा, اس لیے ہم کہتے ہیں کہ ہمارے دل میں وسوسہ پیدا ہوا، ایسا شک پیدا ہوا، ہم اس کو ان الفاظ کا جامہ پہناتے ہیں، لیکن دراصل یہ یا تو فرشتہ ہوتا ہے یا شیطان ہوتا ہے جو دل کی حالت کے مطابق ایک سرگوشی پاس آن کرتا ہے۔ اب یہ خیالات خود بخود کیسے آتے رہتے ہیں؟ اس کی مثال ہم انسان کی زندگی سے لیں۔ انسان زندہ، ایک گرمی، ایک حرارت ہر وقت اس کے جسم میں موجود ہے۔ جب انسان ختم ہو جاتا ہے، مر جاتا ہے، تو یہ حرارت کے جسم سے ختم ہو جاتی ہے، لیکن چونکہ زندگی روح کے ساتھ ہے، جب تک وہ اس کے ساتھ ہے، اس کے جسم میں ایک حرکت، ایک حرارت ہے۔ ہم چلتے ہیں، اٹھتے ہیں، بیٹھتے ہیں، کھاتے ہیں، ایک حرکت آپ دیکھیں ہر وقت ہوتی ہے۔ مثال کے طور پر ہم کچھ بھی نہ کریں، ہاتھ بند کر کے بیٹھ جائیں، آنکھوں سے بھی نہ دیکھیں، آنکھیں بند کر لیں، کچھ نہ سنیں اور پھر اپنے باطن کی طرف متوجہ ہوں، تو اب بھی ایک حرکت ہے، اب بھی ایک گرمی ہے، وہ سانس کی حرکت ہے۔ ہم کچھ نہیں کر رہے ہیں، پھر بھی حرکت کر رہے ہیں، ہم سانس لے رہے ہیں جس کی وجہ سے ہم زندہ ہیں۔ اگر کوئی انسان کچھ لمحوں کے لیے سانس کو بھی کنٹرول کر کے دیکھے، تب بھی اس کے دل کے اندر ایک حرکت، ایک گرمی بدستور موجود ہے، اور وہ دل کی دھڑکن ہے۔ وہ سانس تو روک سکتا ہے لیکن دل کی دھڑکن کو نہیں روک سکتا۔ جب تک زندگی ہے، ایک مسلسل گرمی، ایک مسلسل حرارت اس کے وجود میں موجود رہے گی، چاہے وہ اس کو پسند کرتا ہے یا نہیں کرتا ہے، یا چاہتا ہے یا نہیں چاہتا ہے۔ یہی مثال انسان کے سوچ اور انسان کے شعور اور انسان کے ضمیر کی ہے، چشمہ ہے، جس طرح اس کی زندگی ایک زندہ سرچشمہ ہے جو بہتا رہتا ہے، اسی طرح انسان کی سوچ بہتا ہی رہتا ہے، اور اس کے اندر کوئی نہ کوئی سوچ، کوئی نہ کوئی بات چلتی ہی رہتی ہے، چاہے ہم ارادہ کریں یا نہ کریں۔ جب ہم کوئی بات سوچ رہے ہوتے ہیں تو سوچ رہے ہوتے ہیں، لیکن جب ہم کوئی بات نہیں سوچ رہے ہوتے ہیں، اس وقت ہمارے ذہن میں ہمارے دل کی حالت کے مطابق یہ سرگوشیاں ہوتی ہیں، جو یا تو دل میں امید پیدا کرتی ہیں یا دل میں مایوسی پیدا کرتی ہیں۔ تو زندگی کے سرچشمے کی مثال سے ہم اپنے شعور کے سرچشمے کو سمجھ سکتے ہیں کہ ہمارا شعور، ہماری سوچ ایک سرچشمہ ہے جس میں خیالات آتے ہیں، لشکیل خود ہمارے اپنے وجود میں ہوتی ہے، ہماری اپنی حالت کے مطابق ہوتی ہے۔ بعض اوقات ہمیں کچھ برے خیال، اوقات ہمارے ذہن میں شکوک پیدا ہوتے ہیں، بعض اوقات ہم وسوسوں کا شکار ہو جاتے ہیں۔ ایک مومن کا اگر دل زندہ ہے، ایمان زندہ ہے، ضمیر کرتا، وہ سختی سے چاہتا ہے کہ یہ برے خیالات اس کے ذہن سے ختم ہو جائیں۔ بعض اوقات اس کو غصہ آتا ہے جس پر وہ خود نادم ہوتا ہے، بعض اوقات اس کے منہ سے اس کے لیے بعد میں وہ خود شرمندہ ہوتا ہے، بعض اوقات وہ چلا اٹھتا ہے، بچے کو ایسی حرکت کرتا ہے جس پر بعد میں اس کو شرمندگی ہوتی ہے کہ اسی کام کو کسی اور طریقے سے بھی تو کیا جا سکتا تھا۔ لیکن یہ سب کچھ کیوں ہوتا ہے؟ کیوں؟ اعمال کے اظہار کے لیے ایک حالت تیار ہو گئی ہے جو ہماری ذکر کی غفلت کی وجہ سے ہو گئی ہے، اور مسلسل اگر کوئی ذکر سے غافل رہے تو ہوتے ہوتے یہ ہوتا ہے کہ وہ انسان بے شمار ایسی روحانی بیماریوں میں مبتلا ہو جاتا ہے، بات بات پر وہ اہم باتیں بھول جاتا ہے، دین اور مذہب کے علم سے اس کی دلچسپی کم ہو جاتی ہے، دعا عبادت پڑھنے میں اس کو مزہ نہیں آتا ہے، تسبیح اس کے دل میں کوئی تاثر پیدا نہیں کرتے ہیں، ان کی تاثیر اس کے دل کو نہیں چھوتی ہے، اس کا دل سخت ہو جاتا ہے، غصہ، مزاج میں سختی، لڑائی، بد کلامی، یہ تمام بیماریاں اس کے دل میں گھر کر لیتی ہیں، کیونکہ اس نے ذکر کو فراموش کیا اور شیطان کو دعوت دی۔ قرآن کریم میں ایک بہت اہم آیت ہے جس میں خداوند تعالیٰ ارشاد فرماتا ہے، جس کا مفہوم ایسا ہے کہ جو شخص ذکر کو مسلسل نظر انداز کرے گا تو ہم اس پر ایک شیطان کو مقرر کریں گے، اور وہ شیطان ہمیشہ اس کے ساتھ رہے گا۔ جو ذکر کو نظر انداز کرے گا، جو ذکر سے غافل رہے گا، ہم اس پر ایک شیطان مقرر کریں گے، اور وہ شیطان مسلسل اس کی زندگیوں کا روزمرہ کا تجربہ ہے کہ کچھ عرصے کے لیے عبادت، بندگی، اچھے خیالات سے دور رہیں تو ہمارا دل بند ہونے لگتا ہے، گھٹن سی ہونے لگتی ہے، مزاج بدل جاتا ہے، کوئی کام اچھا نہیں لگتا ہے، اور شکوک بہے چلے جاتے ہیں، دنیاوی اور دینی زندگی دونوں ڈسٹرب ہو جاتے ہیں۔ جب بہت زیادہ یہ لاوا بڑھ جاتا ہے، اور اگر مومن ایک ایسا مومن ہے جس کے دل میں احساس ہے، تو ایک دن وہ رو پڑتا ہے، پھٹ پڑتا ہے، اور आजजी करता है, सिजदे करता है, अपने दिल की इस हालत को बदलने की कोशिश करता है, तब अपने दिल की इस हालत को वो किसी हद तक बदलने में कामयाब हो जाता है। लेकिन ये एक ऐसा अमल है जो मुसलसल जारी रहता है और दिल की हालत को फरिश्ते के लिए मुनासिब तौर पर सजाए रखने के लिए जरूरी है कि इंसान इसके बारे में कॉन्शियस हो जाए, इसके बारे में हर लम्हा फिक्र करे। हम जो भी ख्यालात आते हैं उनको आने देते हैं, जो भी जाते हैं उनको जाने देते हैं। हम अपनी कोशिश से अपने चेक सिस्टम रखें। ये दुनियावी जिंदगी बहुत मुश्किल है और तमाम चीजों को कंट्रोल करना बहुत ही बाज़ोकात मसला होता है। लेकिन जैसे कि मोहतरम उस्ताद की तालीमात ने एक बात बहुत वाज़े कर दी कि इंसान को अपनी नीयत को अच्छा रखे, अपने कल्ब को अपने कंट्रोल में रखे, तो उसके तमाम आज़ा उसके दिल के साथ साथ जाते हैं। हम आंख से देखने वाली हर चीज के लिए, हाथ से होने वाले हर बुरे काम को, जबान से निकलने वाले हर बद लफ्ज को नहीं रोक सकेंगे। हम अपने दिल को रोक लें, हम अपने कल्ब पर कंट्रोल करना सीखें, अपने ख्यालात के लिए एक ऐसा बेज पैदा करें जहां से नेक ख्यालात के बीज बो दिए जाएं। और इसके लिए हजरत इमाम सुल्तान मोहम्मद शाह सल्लल्लाहु अलैहि मौला का एक फरमान हमारी कितनी रहनुमाई करता है कि अगर एक मोमिन रात को ये नियत करके सो जाए कि वो सुबह उठकर अच्छे काम करेगा तो उसका सोना भी इबादत है। नींद को मौत की छोटी बहन कहते हैं क्योंकि सोया हुआ इंसान एक मरे हुए इंसान की मानिंद दिखाई देता है। लेकिन इमाम ने फरमाया एक अच्छी नीयत से यह नींद इबादत बन सकती है। इंसान की अगर एक अच्छी नीयत से उसकी नींद इबादत बन सकती है तो उसकी एक अच्छी नीयत से उसका चलना, उसका उठना, उसका बैठना, उसका गुफ्तगू करना, ये तमाम चीजें इबादत बन सकती हैं। जब एक इंसान घर में दाखिल हो तो इस ख्याल से कि उसके घर में दाखिल होने से तमाम लोगों को सुकून मिलना चाहिए, बच्चों के कान में अच्छी बातें जानी चाहिए, जब वो इस नियत से घर में एंटर होता है, अपनी फैमिली के साथ बैठता है, तो उसका घर में दाखिल होना भी इबादत है। जब खाने पर सब लोग बैठते हैं और खुदा की इन नेमतों की शुक्रगुजारी का एहसास खुद भी करना, अपनी औलाद में भी पैदा करना, तो खाने पर एक अच्छा माहौल रखने की नीयत अगर घर का एक एक फर्द कर ले तो उसका खाना खाना भी इबादत है। अगर इस नीयत से कि मेरे बच्चे बड़े होकर कल इमाम के दीन के लिए, जमात की खिदमत के लिए काम करेंगे, बच्चों की देखभाल की जाती है, सब्र और तहम्मुल से उनके काम किए जाएं, तो बच्चों की ये देखभाल भी इबादत हो जाएगी। अगर एक खातून अपने किचन में ये सोचकर खाना पकाए कि इस खाना खाने के साथ मेरी नेक नियति मेरे घर के अफराद के अंदर जज्बात की सूरत में ट्रांसफर हो जाए, अगर वो खुशी से खाना, उमंगों और जज्बात को जिंदा रखते हुए खाना पकाती है, किसी गिनान को गुनगुनाते हुए खाना पकाती है, तो इस खाने की एक तासीर उसके घर के अफराद में उतर जाती है। और इससे घर में एक अच्छी नियत से हर काम पर एक अच्छी नियत रखें, हो सके तो किसी किस्म का जिक्र भी साथ करें, जिक्र जल्ली, जिक्र खफी, कोई भी मौला का इस्म लेकर, जैसा कि मौलाना हाजर इमाम सल्वातुल्लाह अलैहि मौला ने खुद भी फरमाया है कि दिन के औकात में आपको इमाम का नाम या अली या मौला आप अपने दिल में उसका रटन कर सकते हैं। मखसूस औकात में अलबत्त मखसूस इबादत होती है, लेकिन बाकी औकात में भी कोई जिक्र से दिल की फजा को साफ रखा जा सकता है, दिल के सरचश्मे को साफ रखा जा सकता है। जब हम हर काम में ऐसी नियत करने लगेंगे तो दिल में नेक ख्यालात के बीज बो देंगे। इसके बाद जब हम कुछ भी नहीं सोच रहे होंगे तो अच्छे ख्यालात आएंगे, क्योंकि हमने दिन भर उसमें अच्छे ख्यालात के बीज बोए हैं। हमारी रूह एक टेप रिकॉर्डर है जो दिन भर के जज्बात और एहसासात को टेप कर लेती है। और जब हम अपने हवास को बंद कर लेते हैं, जब हम नहीं देखते हैं, नहीं सुनते हैं, नहीं बोलते हैं, तो वो टेप रिकॉर्डर अंदर से बोलता है। अगर उसमें अच्छी बातें टेप हुई हैं तो अच्छी बातें बाहर आती हैं, अगर उसमें कुछ बदमजगी बुरी बातें टेप हुई हैं तो वही चीजें पलट कर इंसान के सामने आ जाती हैं, और इंसान उन वसवसों और शकूक का शिकार होकर मजीद घुटन का शिकार हो जाता है। पीर नासिर खुसरो ने एक बहुत ही उम्दा मिसाल दी है कि एक अच्छे सेहतमंद आदमी के सामने आप मुर्गन गिजा ले जाएं, अच्छे से अच्छा खाना ले जाएं, तो वो आदमी बहुत खुश होकर उसको खाता है, क्योंकि ये खाना उसका जुज़े बदन बन रहा है, उसकी सेहत रहा है, इसलिए वो बहुत खुश होता है। نہ ایک کمزور لاغر اور بیمار قسم کے آدمی کے سامنے لے جائیں تو وہ کہے گا کہ یہ غذا خراب ہے، اس غذا کا کوئی مزہ اس کے اپنی زبان میں نہیں تھا، اس کا اپنا ذائقہ خراب ہوا تھا، لیکن وہ کھانے کو برا کہتا ہے کیونکہ وہ یہ فرق نہیں کر سکتا ہے۔ اسی طرح سے ایک انسان جب روحانی طور پر بیمار ہو جائے، جب اس کے دل میں بار بار شیطان کو موقع ملے گا، بار بار شیطان کی سرگوشیاں گونجیں گی، تو پھر اس کی روحانی بیماری کا آغاز ہو جاتا ہے۔ اگر جلد علاج نہیں کرے گا تو یہ بیماری جڑ پکڑ لے گی، اور اس کے بعد دعا بندگی، عبادت، تسبیح، بعض اوقات یہ ہوتا ہے کہ ہم دین کی کوئی کتاب اٹھا کے دو لائنیں پڑھتے ہیں، مزہ نہیں آتا ہے، سمجھتا ہے، دل نہیں چاہتا ہے، ہم کتاب بند کر کے رکھ دیتے ہیں۔ رات کو سونے سے پہلے ہم سب کی بعض کی ہماری عادت ہے کہ ہم تسبیح کرتے ہیں، بعض سوچتے ہیں کہ یہ اچھی عادت ہے، اس کو اپنانا چاہیے، بیٹھتے ہیں لیکن مزہ نہیں آتا ہے، سو جاتے ہیں۔ یہ تمام چیزیں نشانیاں ہیں روحانی بیماری کی۔ جس طرح ایک بیمار آدمی کو اچھے سے اچھے کھانے کا مزہ نہیں آتا، اسی طرح ایک روحانی بیمار انسان کو عبادت، بندگی، تسبیح کا کوئی مزہ نہیں آتا، وہ کہتا ہے ان چیزوں میں کوئی مزہ نہیں ہے۔ لیکن سمجھدار مومن سمجھتا ہے کہ دراصل وہ بیمار ہے، یہ کھانا تو اچھا ہے کیونکہ یہ اس میں امام کا نام ہے، اس میں نور ہے، اس میں حکمت ہے، اسی میں علاج ہے، تو وہ ان چیزوں سے اگر دل بھی نہیں چاہتا ہے تو اپنے اوپر جبر کرتا ہے، عاجزی کرتا ہے، ہاتھ اٹھاتا ہے، دعا مانگتا ہے تاکہ اس کے دل سے شیطان کا عکس اور اس کی باتوں کا اثر زائل ہو جائے اور اس کے بعد اچھی باتیں اس کے اندر آ جائیں۔ تو رسول اکرم کی یہ حدیث کہ ہر انسان کے ساتھ اس کے دو ساتھی ہوتے ہیں، جس ساتھی کو ہم پسند کریں گے وہی ہمارا دوست بن جائے گا، کتنے افسوس کی بات ہوگی کہ مومن نے نہ چاہتے ہوئے بھی شیطان ضمیر کے اس تجزیے کو جاننے کے بعد کہ اس کے ذہن میں برے خیالات اگر آتے ہیں تو اس کی وجہ وہ خود ہے، اور اچھے خیالات بھی اگر آتے ہیں تو اس کی وجہ وہ خود ہے، اس کو جاننے کے باوجود وہ اپنے ضمیر پر ایک چیک نہ رکھے، اپنے کاموں میں اچھی نیت کے ساتھ فرشتے کے آنے کا سامان پیدا نہ کرے، تو یہ کسی بھی مومن کے لیے بہت ہی بدقسمتی ہو سکتی ہے کہ اس طرح سے اپنے دل میں ایک خوشگواری کا احساس، ایک اچھی فضا قائم کر کے وہ اپنے گھر والوں کی اور اپنی جماعت کی جو خدمت کر سکتا تھا وہ نہیں کر سکا ہے۔ حال ہی میں جمعے کے ڈان میں ایک بہت ہی اچھا فیچر آیا تھا خوابوں سے متعلق۔ یہ بتانے کا مقصد یہ ہے کہ آج کل ایسی ریسرچ جس میں دین و مذہب کا کوئی شائبہ نہیں ہے، جس کے کرنے والے کسی دین و مذہب کے ضروری طور پر پیروکار نہیں ہیں، اس میں ایک مضمون آیا تھا کہ ایک پروفیسر کو ہمیشہ خواب آتا تھا کہ کوئی شیر ایک بھیانک جنگل میں اس کا پیچھا کرتا ہے، اور جب وہ شیر تقریباً اس کو دبوچنے والا ہوتا ہے تب اس آدمی کی گھبرا کر آنکھ کھل جاتی ہے، اور وہ اس خواب سے بہت پریشان تھا۔ وہ کسی سائیکیٹرسٹ کے پاس گیا اور اپنی داستان سنائی، تو سائیکیٹرسٹ نے اس کو کہا کہ اب جب آپ کو یہ خواب دوبارہ آئے، جب شیر آپ کے پیچھے بھاگنے لگے، تو آپ مت بھاگیں، آپ وہیں کھڑے ہو جائیں اور شیر کو آنے دیں، شیر کا سامنا کریں، اس کی آنکھوں سے آنکھیں ملائیں اور آپ اس کا نتیجہ دیکھیں۔ وہ پروفیسر کہتا ہے کہ نہیں، جب شیر آتا ہے تو میں سب کچھ بھول جاتا ہوں، میں اتنا خوف زدہ ہوتا ہوں کہ میں رک بھی نہیں سکتا ہوں۔ تو پھر وہ ڈاکٹر یہی کہتا ہے کہ آپ کوشش کریں، سونے سے پہلے تہیا کریں کہ اگر آج ایسا خواب آیا تو میں رک جاؤں گا اور شیر کو پلٹ کر دیکھوں گا۔ آخر کوشش کرتے کرتے ایک دن پروفیسر اس میں کامیاب ہو جاتا ہے کہ خواب میں جیسے ہی وہ شیر آتا ہے، پہلے تو وہ بھاگتا ہے لیکن پھر کچھ دور جا کر اس کو خیال آتا ہے کہ نہیں، مجھے رکنا چاہیے۔ اس کے خواب میں یہ تبدیلی کیوں ہوئی؟ کہ سونے سے پہلے وہ اپنے آپ کو یہ سمجھاتا رہا تھا، وہ ارادہ کرتا رہا تھا، کوشش کرتا رہا تھا، اس لیے اس کے خواب میں ایک تبدیلی ہوتی ہے، وہ وہیں رک جاتا ہے تو شیر سامنے آتا ہے، آتا ہے، آتا ہے، جب بہت قریب پہنچتا ہے تو اچانک وہ ایک چھوٹے سے سور کے بچے میں تبدیل ہو جاتا ہے اور پروفیسر کو دیکھ کر بھاگ جاتا ہے۔ اس خواب کی تحقیق کا ذکر کرنے سے مراد یہ ہے کہ آج سائنس کے حوالے سے بھی انسان کے باطن، انسان کے خیالات کو تبدیل، ان کو کنٹرول کرنے کی باتیں ہو رہی ہیں اور کامیاب تجربات ہو رہے ہیں۔ تو جن کے پاس دین حق کی تعلیمات ہوں، جن کے پاس ایسی تعلیمات کی روشنی میں اپنے ضمیر کے تجزیہ کرنے کے مواقع ہوں، اپنے خیالات، اپنی سوچ کو بدلنے کے طریقے موجود ہوں، تو وہ مومنین کس طرح ایسی کوشش نہ کریں۔ مطلب جو امام نے فرمایا کہ رات کو ایک اچھی نیت سے سونا، یہ کتنا اہم ہے۔ انسان کے خیالات، انسان کے خواب اس کی شخصیت بدل سکتی ہے، اس کی بنیاد بدل سکتی ہے، اس کے خیالات چینج ہو سکتے ہیں، اور آہستہ آہستہ اس چیز کو وہ جاری و ساری رکھے تو اس کی تمام بے چینی کی بیماریاں دور ہو جاتی ہیں۔ اور مومن کے لیے خدا نے اس کی اپنی ذات میں ایک میٹر قائم کیا ہے، جب بے چینی ہونے لگے، جب موڈ خراب ہو، جب غصہ آیا، جب منہ سے ایک برا لفظ نکلا، اسی وقت اشارہ ہے کہ یہاں رک جاؤ، یہیں سے جراثیم داخل ہو گئے، یہیں سے شیطان کو موقع مل گیا شعوری طور پر فوراً کوشش کر کے اس بیماری کو ہٹانے کی کوشش کی جاتی ہے، روکنے کی کوشش کی جاتی ہے، سوچ کے اس سرچشمے میں کچھ اچھی سوچیں لائی جاتی ہیں تاکہ ان بری سوچوں کا اثر زائل ہو جائے۔ اگر ایک مومن دانستہ طور پر یہ کوشش کرے، اپنے سوچ پر، اپنے شعور پر یہ چیک رکھے، تو آہستہ آہستہ اس کی سوچ بدل جاتی ہے، اس کی سوچ اچھی نیت پر بیس کرنے لگتی ہے، اس کی زندگی میں اس کے دن خوشگوار گزرنے لگتے ہیں، اسی کا دین کا اور دنیا کا کام اچھا ہونے لگتا ہے۔ ایسا نہیں ہوتا کہ اس کے بعد سارے غم ختم ہو جاتے ہیں، سارے دکھ اور تکلیف ختم ہو جاتی ہے، غم پھر بھی آتے ہیں، دکھ پھر بھی آتے ہیں، لیکن اس کو برداشت کرنے کا مادہ پیدا ہو جاتا ہے۔ اپنی زندگی میں مثال لیں کہ آج گھر کے کسی بڑے نے یا چھوٹے نے ایک بات کہی تو ہمیں بہت ہی بری لگی اور ہم بہت ناراض ہو گئے، لیکن کسی اور وقت اسی شخص نے وہی بات کہی تو ہم نے ہنس کے ٹال دیا، ہمیں برا بھی نہیں لگا، کیونکہ اس ایک دن ہمارے اندر کی فضا اچھی تھی، ہم میں اس بات برداشت کرنے کا بہت مادہ تھا۔ لیکن جس دن ہمیں وہ باز ہو گئے، اندر سے چرچراپن اور سا پیدا ہو گیا، اس دن ہمارے اندر کی فضا اچھی نہیں تھی اور شیطان نے اس بات کو بڑا چڑھا کر پیش کیا، بہت سرگوشیاں کی اور دل کو تاریک کر دیا۔ تو یہ مثال ہے کہ جب انسان پر دکھ اور غم آئے گا تو فرشتہ سرگوشی کرے گا کہ کوئی بات نہیں، اے انسان تم تو بہت بہادر ہو، تم اس کو برداشت کر سکتے ہو، اور فلاں شخص نے اگر ایسی بات کہی تو اس کی کئی وجوہات ہوں گی، اس پر غور کرنا چاہیے، اس سے تمہارے لیے جو نتیجہ نکلتا ہے اس کو اپنا لو، تم سبق لے لو، سامنے بحث نہیں کرنا، جھگڑا نہیں کرنا، انتقام مت لینا، اس سوچ سے اچھی امید برقرار رہتی ہے اور بری جو باتیں ہیں وہ انسان کے دل سے زائل ہو جاتی ہیں۔ تو اس طرح دیکھیں فرشتے اور شیطان کا ہر وقت ہمارے باطن میں ایک مقابلہ ہے، ایک ٹسل ہے، لیکن اس کے لیے اختیار انسان کے پاس ہے، اور اختیار کیوں دیا گیا تھا کہ خیر کو چوز کرو، خیر کو منتخب کرو۔ ہم انسان ہیں، بار بار بھول جائیں گے، لیکن بار بار یاد بھی تو اپنے آپ کو دلا سکتے ہیں کہ ذکر میں علاج ہے، ذکر سے ان روحانی بیماریوں کا علاج ہوگا، جیسے خداوند تعالیٰ قرآن میں ارشاد فرماتے ہیں کہ اللہ بذکر اللہ تطمئن القلوب، کہ بے شک خدا کے ذکر سے دلوں کو اطمینان ملتا ہے۔ جب خدا اطمینان کی بات کرتا ہے تو یہ بہت اونچے درجے کا اطمینان ہے۔ جب اطمینان میں سکون ہے، اطمینان میں علاج ہے، تو اس کا مطلب بے چینی بیماری ہے، اور جب بھی یہ بیماری پیدا ہو تو اس کو ختم کرنے کی کوشش کرنی چاہیے، لیکن اس کا علاج زندگی کے ہر ہر لمحے میں ہونا چاہیے۔ جیسے مولا روم فرماتے ہیں، اگر در عمر خود روزی دمی بھی تو برابر دم، اذان وقت تو اذان ساعت ز عمر خود پشیمانم، اذان وقت تو اذان ساعت ز عمر خود پشیمانم۔ فرماتے ہیں کہ اے خداوند، میں نے اپنی عمر کے جس دن میں کوئی ایک لمحہ تیرے خیال کے بغیر لیا ہو، تو اے مولا میں اسی وقت سے، اسی لمحے کے لیے آج تک اپنی زندگی کے اس باب کے بارے میں پشیمان ہوں، کیونکہ جو ایک لمحہ غفلت میں گزرا اس کے ماں بعد اثرات انسان کے دل کو اور مقدر کر دیتے ہیں، اور تاریک کر دیتے ہیں، تو اس ایک لمحے کی پیدا ہونے والے اثرات کے بارے میں آج تک پشیمان ہوں۔ تو اگر مومن ایک لمحہ اسی سوچ، اسی بچار کے ساتھ گزارے، کیونکہ ہماری زندگی بہت لمبی ہے، لیکن اس کو تقسیم کریں تو سالوں، مہینوں، دنوں، گھنٹوں اور آخر میں لمحوں پر منقسم ہو جاتی ہے۔ جو کچھ کمانا ہے اس ایک لمحے سے کما لیں، جو کچھ کمانا ہے ہر ہر سیکنڈ میں کما لیں، کیونکہ زندگی ان سیکنڈوں پر تقسیم ہو جاتی ہے۔ تو اگر ایک سیکنڈ جہاں پر شکر گزاری کرنی چاہیے تھی مگر ہم نے شکایت کی، ایک سیکنڈ جہاں پر معاف کرنا چاہیے تھا ہم نے انتقام لیا، ایک سیکنڈ جہاں زبان کو روکنا چاہیے تھا ہم نے اس کو کھلی چھوٹ دی، ایک سیکنڈ جہاں عاجزی کرنی چاہیے تھی ہم نے تکبر کیا، ایک سیکنڈ جہاں پر خود کو گرا دینا چاہیے تھا ہم نے اپنی جھوٹی انا کو بلند رکھا۔ اس سے گھروں میں ناخوشگواریاں، دلوں میں ناخوشگواریاں، آن دا ہول معاشرے میں ناخوشگواریاں، اور سب سے بڑھ کر خود مومن کو تکلیف ہوتی ہے۔ تو اسی ایک لمحے کو سنبھالیں تو مومن کا ہر لمحہ دیدار کی ایک جھلکی کے ساتھ گزرتا ہے، ایک سکون اور ایک اطمینان کے ساتھ گزرتا ہے۔ اور اگر مومن اس ایک لمحے سے محروم ہو جاتا ہے تو اس کے دل میں افسوس ہوتا ہے، وہ اس کے لیے दुआ मांगता है, गिरियाउजारी करता है। जो सेकंड ऐसे तबाह हो गया, उस एक सेकंड को याद करें, उसको पलटने की कोशिश करें, उसके लिए दुआगो हो जाएं। इसे मोहतरम उस्ताद अपने एक गिनान में गिरियाउजारी और मुनाजात का एक अजीब व गरीब तरीका बताते हैं। दिल को छू लेने वाले अशआर में, शायरी में मोमिनीन को ये दावत देते हैं, तालीम देते हैं कि अगर उनके दिल को शैतान ने मगलूब किया हो तो वो किस तरह खुदा के हुजूर गिरिया कनान हो जाएं और अपनी इस बीमारी को बदल दें। फरमाते हैं, दीदार दिशर अयमनम ये सच गनेस खरा मनी इनेस की दुवल नुहेर नुहेर मुल्तन लोलमिंगिरा सिरई इनेस की दुवल नुहेर नुहेर मुल्तन लोलमिंगिरा सिरई। फरमाते हैं कि या मौला, दीदार के लिए तो बहुत अरमान था लेकिन दीदार अब तक हासिल नहीं हो सकता। दिल चाहता है कि तेरे दीदार की इस तलब, इस तरफ में मैं इतना रोऊं कि मेरे जिगर का जो खून है उससे मेरा दामन रंगीन हो जाए। अगर यही छोटी छोटी बातें दीदार के लिए माने हैं, अगर इन्हीं छोटी छोटी बातों से सुकून दूर है तो इन्हीं छोटी छोटी बातों को पहले ठीक करना होगा। असे आई नटे आई बेखुर्स बिला शुले लक पिसे असे सफा मनीष सर क्यो लो बुटन मथन निबा जा सर दुकून गना से रही असुलुम गमे छांग असशी शुले फूलो यून गुला से रही। फरमाते हैं कि दिल के आईने पर ऐब की, बुरी आदतों की मट्टी जमा हो गई है। ए मौला, इश्क के रुमाल से इस दिल के आईने को साफ करने की ख्वाहिश करता हूँ। और या मौला, तुम मुझसे इतने दूर हो गए हो, अपने दिल में तुमको करीब लाने की कोशिश करता हूँ। और एक बहुत ही उम्दा शेर है जिसमें फरमाते हैं कि मेरे दिल में जो गम के कांटे हैं, जो मुझे मायूस करते हैं, जो मुझे दूर ले जाते हैं, ए मौला सबसे पहले इसमें इश्क की आग लगे। आप देखें कितना खूबसूरत तस्वीर है, जितने ज्यादा कांटे होंगे इतनी ज्यादा आग उभरेगी। लेकिन मोमिनीन जब गम के उन कांटों को में इश्क की आग जलाए तो ये कांटे इश्क की आग को ज्यादा करते हैं, हमारी मदद करते हैं। लेकिन अगर हमारी सोच भी ऐसी हो तो ये चीज मददगार साबित होती है। अगर हम गमों की वजह से मायूस हो जाएं, गमों की वजह से दूर हो जाएं, तो फिर शैतान तारीकी फैलाता है। लेकिन एक मोमिन ये सोचे कि कोई बात नहीं, जितने ज्यादा गम है इतना ज्यादा ईंधन है इश्क के हकीकी की आग के लिए, तो उसके अंदर गम के उस ईंधन से इश्क के हकीकी की एक आग पैदा हो जाती है। उन नूर बलास नुमन अजाब यटे अर्श लोगा गुयक गना जाकले इरींगे ने मिसन अपचर दुको शर मसा सिरई जाकले इरींगे ने मिसन अपचर दुको शर मसा सिरई। फरमाते हैं कि ए मौला, तू तो नूर का परिंदा बनकर इतने ऊपर जाकर तूने एक मकाम अपने लिए मुंतखब कर लिया है कि मैं वहां तक पहुंच नहीं सकता, मगर हाँ जा अकल इरिंग ने मिसन अपचर दुकोशर मसा सिराई कि मैं अपने अकल के हाथों को इतना बुलंद करूंगा, अपने अकल के हाथों को इतना बढ़ाऊंगा कि उन हाथों के जरिए तुझे अपने पास लाने की ख्वाहिश रखता हूँ। यानी बिल आखिर मोमिन जो है वो इश्क की आग को फरोजान करने के साथ साथ दीनी तालीम में इतनी तरक्की करे, अपने दीनी अकल के हाथों को इतना तवील करे कि उस ऊंचे मकाम से वो रूहानी खुशियाँ और वो दीदार का जो मंजर है वो अपने लिए ला सके। एक आखिरी शेर में फरमाते हैं, वाहिकमत पाके जिंदो तुम उन्ने मी वशी चर आया मसम वाहिकमत पाके जिंदो तुम उन्ने मी वशी चर आया मसम उन्ने यलुलो दवस ले जीए जी उन्ने शुले फमुलार शला से रही असरार बरिंग उयोन है यार शुले हिकमत बर खबर गयार उन गो पची जे जई असीर मयार तौहीद शराब मिना से रही असलो गम छांग असशी शुले फूलो यून गुला से रही। फरमाते हैं कि ए हिकमत के मेवे से लदे हुए पाक दरख्त, मेरा दिल चाहता है कि तेरी छाँव में बैठकर हिकमत के वो मेवे खाता रहूं, लेकिन उसके लिए अपनी रूहानी हालत, अपने दिल के आईने को साफ करके فرشتے کو دعوت دے کر سب سے پہلے اپنی اس فضا کو درست کرنا ہوگا۔ پھر فرماتے ہیں کہ محبتوں کے سارے بید جاننے کی خواہش کرتا ہوں، حکمتوں کی تمام باتیں جاننے کی خواہش کرتا ہوں، اور تجھ سے قریب ہونے کے لیے توحید کی شراب پینے کی خواہش کرتا ہوں۔ تو مومنین کرام، یہ حدیث کہ دل میں دو دوست ہیں، دو ساتھی ہیں، ایک فرشتہ ایک شیطان ہے، اختیار ہمارے پاس ہے کس کو دوست بناتے ہیں، کس سے دوری اختیار کرتے ہیں۔ اس لیے کہ جس کو دوست بنائیں گے وہ اپنی عادت اور اپنے خصائل کے مطابق کام کرے گا۔ اگر فرشتے کو دوست بنائیں گے تو فرشتے پر گویا احسان ہوگا، فرشتہ خوش ہو جائے گا، ہم پر مزید احسان کرے گا۔ لیکن شیطان ایسی شخصیت ہے کہ جتنا زیادہ اس پر احسان کریں گے، جتنا اس کی بات مانیں گے، اتنا ہی زیادہ وہ حکم دے گا، اتنا ہی زیادہ اپنا امر چلائے گا اور انسان کو اور زیادہ پست کرنے کی کوشش کرے گا۔ تو انشاءاللہ ضمیر کے اس تجزیے کی روشنی میں ہم اپنے لیے ایک بہتر ساتھی منتخب کریں۔ اگر ہمیں چھوٹا سا سفر بھی کرنا ہو تو ہماری نظریں ادھر ادھر جاتی ہیں، کوئی اچھا انسان ہے جو ہمارے ساتھ چلے، ہمارا سفر خوشگوار ہوگا۔ تو یہ تو زندگی بھر کا سفر ہے، آخرت کا سفر ہے، اگر اس میں کسی نے غلط ساتھی اختیار کیا ہو تو اس کا سفر کیسا رہے گا اور وہ منزل پر کیوں کر پہنچ سکے گا۔ مولا کریم ہم کو اپنے ضمیر کے اس تجزیے کے علم کے بعد اچھا ساتھی، احسن ساتھی منتخب کرنے کی توفیق دے، اور ہماری زندگیوں میں اسی ساتھی کی برکت سے ہر وقت روشنی اور امیدوں کو زندہ رکھے۔ یا علی مدد۔